यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित। आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रूपमा सन्तुलित र नतिजामूलक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा द्विपक्षीय सम्बन्ध र सहकार्यका क्षेत्रका विषयमा छलफल। सर्वोच्च अदालतद्वारा कोशी सरकार गठन विरूद्ध परेको रिट खारेज। विकिलिक्सका संस्थापक जुलियन असान्ज 5 वर्षपछि बेलायत जेलबाट रिहा। र भारतको गोवामा सम्पन्न 7 एशिया कप खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल 5 स्वर्ण सहित 7 पदक जित्न सफल। समाचार अब विस्तारमा। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित भएको छ। बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक 2081 पारित गरियोस् भनी राख्नु भएको प्रस्ताव सभाको बहुमतले पारित गरेको हो। यस्तै बैठकले विनियोजन विधेयक 2081 अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदहरूले राख्नु भएको खर्च कटौतीका प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ। बैठकले आर्थिक विधेयक 2081, राष्ट्र ऋण उठाउने विधेयक 2081 तथा भन्सार महसूल सम्बन्धी विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि पारित गरेको छ। आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले पेश गर्नुभएको लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2081माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ। सरकारले गत जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि 18 खर्ब 60 अर्ब 30 करोड़ रूपियाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। प्रतिनिधि सभामा गत जेठ 29 गतेदेखि विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालय कार्यालय तथा निकायमाथिको छलफल शुरू भएको थियो। यसअघि आगामी आर्थिक वर्ष 2081-82 विनियोजन अन्तर्गत राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय र अन्तर्गतका निकायहरूसँग सम्बन्धित शीर्षकमाथि सांसदहरूले उठाउनुभएका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक भएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्रतर विकास मार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्ने लक्ष्य रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले संविधान बमोजिम तीव्र आर्थिक वृद्धि र सन्तुलित तथा दिगो विकासका लागि दूरगामी सोच सहितको विकास योजनाको तर्जुमा र कार्यान्वयनमा सहजीकरण एवं अनुगमन तथा मूल्यांकन गरी अनुसन्धान र विश्लेषणका आधारमा आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले शासकीय व्यवस्थालाई जनमुखी, जवाफदेही, जनउत्तरदायी र नतिजामुखी बनाउन सरकारले काम गर्दै आएको बताउनुभयो।
सरकारले प्रस्तुत गरेको बजेट तुलनात्मक रूपमा सन्तुलित, समन्यायिक र नतिजामूलक छ। बजेटले आर्थिक विकासको नयाँ चरणको घोषणा गर्दै तीव्र विकास मार्फत आर्थिक, सामाजिक, भौगोलिक विषमतालाई अन्त्य गरी सुशासन, सामाजिक न्याय र समृद्धि हासिल गर्दै समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य पूरा गर्ने उद्देश्य लिएको छ। सोही अनुरूप स्रोत र साधनबाट वञ्चित र मानव विकास सूचकाङ्कमा पछाडि परेका कर्णाली, मधेस, सुदूरपश्चिम लगायतका क्षेत्रमा प्रदेशको विशिष्टताका आधारमा रूपान्तरणकारी ठूला राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना अघि सार्दै आवश्यक बजेट विनियोजन गरिएको छ। प्रदेशगत विनियोजनको तथ्याङ्क हेर्दा कर्णाली, मधेस प्रदेश लगायतका भौगोलिक क्षेत्रहरूमा तुलनात्मक रूपमा पर्याप्त बजेट विनियोजन गर्न जोड दिइएको छ।
प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको भूमिका थप सुदृढ बनाउन मातहतका निकायहरूको बजेट तर्जुमा गरिएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको कार्य सम्पादनका लागि आवश्यक कर्मचारी, विज्ञ लगायत दैनिक कार्य सञ्चालन खर्चका लागि बजेट विनियोजन गरिएको स्पष्ट पार्नुभयो। यस्तै विनियोजन विधेयक 2081 अन्तर्गत परराष्ट्र मन्त्रालयका विविध शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले मुलुकको सर्वोपरि हित हुने गरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको जानकारी गराउनुभयो। प्रधानमन्त्री प्रचण्डले नेपाल भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन दुई देशबीचको समझदारीबाटै बुझ्ने पहल भइरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी र लिपुलेख लगायत महाकाली पूर्वको सबै भूभाग नेपालको हो भन्ने कुरामा सरकार दृढ र स्पष्ट रहेको पनि बताउनुभयो।
थिम्पू लेकको विषयमा जसरी भारत र चीनको सम्झौता भएको छ दुई वर्ष अगाडि, त्यो विषयमा हामी सबैको ध्यान आकर्षित भएको छ। थिम्पू लेकको बारेमा चाहिँ चर्चा गर्दा नेपाललाई अलग गरेर चर्चा गर्नु उचित पनि छैन, वस्तुगत पनि छैन। यो ध्यानाकर्षण हामीले चीन सरकारसँग पनि र भारत सरकारसँग पनि गराइएको छ र त्यस्ता ठाउँ जो त्रिपक्षीय सीमाको प्रश्न छ त्यसमा सबैको सहमति आवश्यक हुन्छ र थिम्पू लेकको बारेमा चीन र भारतले मात्रै सम्झौता गर्नु उचित भएन भन्ने कुरा हामीले प्रश्नसँग राखेका छौं।
प्रधानमन्त्री प्रचण्डले बीआरआईलाई अगाडि बढ़ाउने बारे अन्तिम काम भइरहेको र छिट्टै सहमति हुने जानकारी गराउनुभयो। यसैगरी प्रतिनिधि सभाको आजको बैठकको शुरूमा सांसदहरूले रणनीतिक सड़कको निर्माणमा भइरहेको ढिलाई, मुलुकका विभिन्न भागमा बाढ़ी पहिरोले क्षति पुर्याएका सड़क र पुलको समयमा निर्माण हुन नसक्दा स्थानीयले खेप्नु परेको दुःख र किसानका लागि समयमा नै मलको व्यवस्था लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले विक्रम सम्बत 2015 सालदेखिका संसदको आन्तरिक अभिलेखलाई नागरिकले सजिलै अध्ययन गर्ने र हेर्न सक्ने व्यवस्था गर्न माग गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक पर्सि बिहिबार बिहान 11 बजे बस्नेछ। नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भएको छ। काठमाडौँमा भएको शिक्षा, पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार लगानी, पर्यटन, सम्पर्क सञ्जाल लगायत क्षेत्रमा सहयोग आदान प्रदानबारे छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत बहादुर राईले जानकारी दिनुभयो। बैठकमा सहभागी हुन जनवादी गणतन्त्र चीनका उप विदेश मन्त्री सुन बेइजोङ नेपालको 3 दिने औपचारिक भ्रमणका लागि हिजो काठमाण्डु आइपुग्नु भएको थियो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भए मात्र सबै जात जाति र भाषाभाषीको अधिकार संरक्षण हुने बताउनु भएको छ। नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज काठमाण्डुमा सम्बोधन गर्नुहुँदै सभापति देउवाले सबै समुदाय एक भए मात्रै मुलुकका लागि योगदान गर्न सकिने बताउनुभयो। सभापति देउवाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान लगायत संरचना आफू प्रधानमन्त्री भएकै बेला स्थापना भएको स्मरण गर्नुभयो। आदिवासी जनजातिको हक अधिकारसँगै भाषा संस्कृति संरक्षणमा पनि सबैको सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो। सर्वोच्च अदालतले कोशी सरकार गठन विरूद्ध परेको रिट खारेज गरेको छ। अदालतका न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजीज मसलमानको पूर्ण इजलासले कोशी सरकार विरूद्ध परेको रिट खारेज गरेको हो। निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढ़ाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय विरूद्ध सर्वोच्च अदालतमा गत जेठ 25 गते रिट दायर गर्नुभएको थियो। जेठ 27 गते हेर्न नमिल्नेमा परेको सो रिट निवेदनमा सर्वोच्चले जेठ 31 गते यता हेर्दा हेर्दैमा राखेर सुनवाई गर्दै आएको र आज अन्तिम सुनवाईपछि अदालतले रिट खारेज गरेसँगै कोशीको मुख्यमन्त्रीमा हिक्मत कुमार कार्कीले निरन्तरता पाउने हुनुभएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजी।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजी।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो। हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटिसीको सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसीको डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। काठमाडौँमा रहेको कलंकी ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी विभिन्न व्यक्तिबाट 13 करोड़ रूपियाँ भन्दा बढ़ी ठगी गर्ने 6 जना संचालक पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले कलंकी स्थित ट्रेड सेन्टरका व्यापारिक सटर हस्तान्तरण गर्ने भनी 13 करोड़ 73 लाख रूपियाँ ठगी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा स्याङ्जाका 61 वर्षीय शान्ति रमण पंगेनी, काठमाडौँका 68 वर्षीय नरेन्द्र बजाचार्य, 51 वर्षीय राजु महर्जन, ललितपुरका 62 वर्षीय राजेश कृष्ण श्रेष्ठ, पाल्पाका 53 वर्षीय निरञ्जन कुमार श्रेष्ठ र कास्कीका 59 वर्षीय चिरञ्जीवी पौडेल रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुरको दधिकोटका डिल्लीराज राउतको 2 करोड़ रूपियाँ लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरी हवलदार सहित 4 जनालाई पक्राउ गरेको छ। पश्चिम तराईको कञ्चनपुरमा महाकाली नदी लगायत चुरे भएर बग्ने दर्जनौ नदी तथा खोलाहरूबाट ढुङ्गा गिटी र बालुवा उत्खनन हुनुका साथै चुरे क्षेत्रको जंगल समेत मासिँदै गएको छ। चुरे क्षेत्रको व्यापक दोहन हुँदा तराईमा त्यसको गम्भीर असर पर्न थालेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
चुरे संरक्षण अभियान सफल नहुँदा तराई मधेस क्षेत्र बंजर बन्दै गएको छ। अनियन्त्रित वन विनाश र नदीजन्य पदार्थको अवैध उत्खननले पानीका अधिकांश स्रोत सुक्दै गएका छन्। यसले पर्यावरणीय चक्रमै असर पार्ने देखिन्छ। झण्डै डेढ दुई दशक यता चुरे क्षेत्रमा बढ़ेको दोहनले गर्दा बाढ़ी पहिरो कटान डुबानका साथै जलवायुमा समेत नराम्रो असर परेको छ। कञ्चनपुरको लालझाडी गाउँपालिका दुई कञ्ज बस्ने स्थानीय रामकली राणा आफ्नो अनुभव यसरी सुनाउनुहुन्छ।
वर्षो थोड़ी आएगा औनत बा वर्षै गुना कभी बरसत है त पकी खेती ले चलो जात है थोड़ी बहुत होत है ता औ कभी बरसत है नहीं आ ऐसी आफत आ जात।
केही पालिकाहरूले मापदण्ड अनुसार प्राकृतिक स्रोतको उत्खनन गरे पनि अवैध चोरी निकासी तथा अव्यवस्थित उत्खनन रोकिएको भने छैन। यसरी मापदण्ड विपरीत राति अवैध रूपमा प्राकृतिक स्रोतको उत्खनन हुने गरेको थाहा पाएपछि बस्ती आसपासका सचेत नागरिकहरूले भने त्यसलाई रोक्ने प्रयास समेत गरेको पाइन्छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका आठ बस्ने स्थानीयद्वय जानकी देवी विष्ट र डम्बर सिंह धामी।
अहिले हाम्रा समस्या छ नजिकै जमिन छ तब तहु भया हाम्रो नजिकै जंगल भया कारणले हाम्रो जंगल सङ्गल सबै हाम्रो नोक्सान हुनाले काम रोक्दामा सबै तयार छौँ।
हामीलाई अब देख्नमा त घटायो नि अब बस्ती बोक्छ भोलि बस्ती नरहेपछि के फाइदा व्यवस्थापन गरेर निकालेपछि ठिक होइन।
उपलब्ध प्राकृतिक स्रोतहरूलाई मापदण्ड अनुसार उत्खनन गर्न सकेमा स्थानीय तहहरूले समेत राम्रै राजस्व संकलन गरी आन्तरिक आय स्रोत बढ़ाउन सकिने देखिन्छ। तर अवैध उत्खनन र चोरी निकासीले राजस्व छली हुने मात्रै नभई प्राकृतिक विपत्ति समेत निम्त्याउने गर्दछ। चुरे क्षेत्रका पालिकाहरूले यस्ता अवैध गतिविधिहरूलाई नियन्त्रणमा ल्याउन नसक्दा त्यसको असर तराई क्षेत्रका अन्य पालिकाहरूमा पनि परिरहेको छ। यद्यपि केही पालिकाहरूले भने मापदण्ड अनुसार प्राकृतिक स्रोतको उत्खनन र उपभोग गरिरहेका छन्। कञ्चनपुरको लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राणा।
जुन पालिकामा चुरे क्षेत्र पर्छ त्यो क्षेत्रमा चाहिँ अवैध रूपमा दोहन गरिरहेका छन्। त्यसको असर हाम्रो लालझाडी गाउँपालिकामा परिरहेको छ। प्रदेश सरकारले हामीलाई दिएको बालुवा गिट्टी संकलनको मापदण्ड अनुसार सूचना निकालेर पालिकाले अहिले बालुवा गिट्टी संकलन गर्दैछ। जुन हामीले आर्थिक वर्षको शुरूमै त्यो नदीमा आई गरेर मात्र हामी संकलन गरेका छौँ।
कञ्चनपुरका कृष्णपुर शुक्लाफाटा भेदकोट र भीमदत्त नगरपालिका चुरेसँग जोडिएका स्थानीय तहहरू हुन्। त्यसको मुनतिर रहेका पुनर्वास बेलौरी लालझाडी बेलडाणी र दोधारा चाँदनीमा पनि चुरे दोहनको असर परिरहेको छ। हरिश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
अन्तर्राष्ट्रिय समाचार। विकिलिक्सका संस्थापक जुलियन असान्ज अमेरिकी अधिकारीहरूसँग अपील सम्झौतामा पुगेपछि आज बेलायत जेलबाट रिहा भएका छन्। असान्ज अमेरिकाको सैन्य गोप्य दस्तावेजको खुलासा गरेको मुद्दामा जारी सुपुर्दगीबाट बस्न पाँच वर्षदेखि बेलायतको हिरासतमा रहनु भएको थियो। सन् 2010 वेबसाइट विकिलिक्सको प्रमुखका रूपमा लाखौं गोप्य अमेरिकी कागजातहरू प्रकाशित गरेको आरोपमा वाशिङटनले 52 वर्षका असान्जलाई खोजिरहेको थियो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री वर्षमान पुनले नयाँ चरणको आर्थिक सुधारको योजना सहित स्वदेशी उद्यम र उत्पादनलाई प्रश्रय दिने बताउनु भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा आर्थिक विधेयक 2081 माथिको छलफलका क्रममा सांसदहरूले उठाउनु भएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पुनले मुलुकमा आर्थिक क्रियाकलाप बढ़ाउने, लगानी प्रवर्धन गर्ने, राजस्वको दायरा विस्तार गर्ने तथा दिगो र व्यवस्थित कर प्रणाली लागू गर्ने सोचका साथ आर्थिक विधेयक ल्याइएको स्पष्ट पार्नुभयो। अर्थमन्त्री पुनले विश्वका अनुभवका आधारमा आर्थिक विधेयकको अभिन्न अंगका आधारमा भन्सार महसुल विधेयक 2081 बेग्लै प्रस्तुत गरिएको जानकारी गराउँदै कर प्रणालीलाई व्यवस्थित बनाउन सरकार प्रयत्नशील रहेको उल्लेख गर्नुभयो।
अब खेल समाचार अजय बमबाट।
नेपालले सातौं एसिया कप खुला अन्तर्राष्ट्रिय तिक्यान्दो प्रतियोगितामा सात पदक जितेको छ। प्रतियोगितामा सहभागी सबै नेपाली खेलाड़ीले पदक हात पारे। भारतको गोवामा जुन 21 23 भएको प्रतियोगितामा नेपालले 5 स्वर्ण, 1 रजत र 1 काँस्य पदक प्राप्त गर्यो। ग्यागुरीको पुरुष सिनियर 80 केजी मुनिमा रंजिता डगौरा, 68 केजी मुनिमा कुमार लावत र 58 केजी मुनिमा प्रवीणजङ खड्काले स्वर्ण पदक जिते। पुरुष सब जुनियरको 23 केजी मुनिमा संयोग खड्का तथा क्याडेट महिलाको 33 केजी मुनिमा सुसन्ध्या खड्काले स्वर्ण पदक प्राप्त गरे। यसै गरी सब जुनियर पुरुष 32 केजी मुनिमा रघुनाथ भण्डारीले रजत तथा U19 एकल पुम्सेमा आवास देवले काँस्य पदक जिते। कोशी प्रदेश लगातार दोस्रो जित निकाल्दै सहना प्रधान स्मृति U19 राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।
अब मौसम। आगामी 24 घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट आगामी आर्थिक वर्षको बजेट विनियोजन विधेयक 2081 बहुमतले पारित। आगामी आर्थिक वर्षको बजेट तुलनात्मक रूपमा सन्तुलित र नतिजामूलक रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। नेपाल चीन कूटनीतिक परामर्श संयन्त्रको 16 बैठकमा द्विपक्षीय सम्बन्ध र सहकार्यका क्षेत्रका विषयमा छलफल। सर्वोच्च अदालतद्वारा कोशी सरकार गठन विरूद्ध परेको रिट खारेज। विकिलिक्सका संस्थापक जुलियन असान्ज 5 वर्षपछि बेलायत जेलबाट रिहा। र भारतको गोवामा सम्पन्न 7 एशिया कप खुल्ला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाल 5 स्वर्ण सहित 7 पदक जित्न सफल। हवस् त, राति 9 बजेको समाचार सकियो। 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।